तेरी तजलील के दागों की जलन दिल में लिए, तेरी हुरमत के चरागों की लगन दिल में लिए, तेरी उल्फत तेरी यादों की कसक साथ गई, तेरे नारंज शगूफों की महक साथ गई, सारे अनदेखे रफीकों का जलू साथ रहा, कितने हाथों से हम आगोश मेरा हाथ रहा, दूर पर देश की बेमहर गुजरगाहों में, अजनबी शहर की बेनामो निशान राहों में, ये जमीन पर भी खुला मेरे लहू का परचम, लहलहाता है वहां अर्ज़े फलस्ती का आलम, तेरे आका ने किया एक फलस्ती बर्बाद, मेरे जख्मों ने किए कितने फलस्ती आबाद।
अस्सलाम वालेकुम, आप देख रहे हैं खरासत, मेरा नाम मुबशिर लुकमान है और आपको मैं बताऊं कि जुमतुल विदा तो हर लिहाज से मुबारक है और हर लिहाज से बाबरकत है, मुसलमानों को पता ही है, लेकिन जुमतुल विदा को एक दुनियावी बात भी है और वो अक्सर लोग भूल गए हुए हैं। ईरान में जब इनकलाब आया, इनकलाब ईरान, तो उनके जो रूहानी पेशवा आयतुल्ला खुमैनी साहब थे, उन्होंने हर रमज़ान की जुमतुल विदा जो है उसको अनाउंस किया बैतुल कुद्स डे, यानी उस दिन जब फलस्तीन के हक के लिए तमाम मुसलमान जो हैं दुनिया भर में इज्तमाई दुआ करेंगे। फलस्तीन क्या उसकी अहमियत है, उसकी क्या खासियत है, ये अब हमारे रोज़नामे में या हमारे ख़बरों के बुलेटिन में या हमारे जो हुक्मरान हैं उनकी ज़ुबान पे तो ये बराए नाम रह गया है, क्योंकि फ़लस्तीन से गालिबन किसी को ज़्यादा दिलचस्पी भी नहीं है और हमदर्दी भी नहीं है। ये अलग बात है कि वो अबिया कराम की ज़मीन है जहाँ मैक्सिमम अंबिया जो हैं वो पैदा हुए और उन्होंने वहीं से अपनी नबूवत का और अपनी तालीमात का आगाज़ किया, इसके बारे में आपको बताएंगे आज। लेकिन मियां नवाज शरीफ ईद भी लंदन में कर रहे हैं, मियां नवाज शरीफ भी लंदन में, उनके बच्चे भी लंदन में, उनके अकाउंट्स भी लंदन में, उनके असासे भी लंदन में, तो पाकिस्तान में क्या है उनका। और फिर इमरान खान ने लोगों को यानी हैरान कर दिया जब उन्होंने पता चला कि KPK की हुकूमत जो है वो दारुल उलूम हक्कानिया को बहुत हेवी फंड दे रही है, उसकी क्या रिपरकशंस है। ख्वाजा साद रफीक ने वो बदमाशी की, कब्जा ग्रुप पर कब्जा माफिया की आला तरीन मिसाल के जिस तरह से उन्होंने रेलवे पुलिस को बदमाशों के झुंड में तब्दील करके लाहौर के रॉयल पाम क्लब पे कब्जा कर लिया, ये सब बातें हैं और बहुत से सवालात हैं। हमारे मेहमान आज जो हैं हमारे बड़े अजीज दोस्त और भाई जनाब सैयद फैसल रजा आबदी साहब हैं। फैसल भाई अस्सलाम वालेकुम।
जी वालेकुम सलाम मुबशिर भाई, शुक्रिया आपने कि आपने मौका दिया और आपके इदारे का।
फैसल भाई, आपको और नाजरीन को पहले मैं जरा बैतुल कुद्स के हवाले से एक छोटी सी वीडियो दिखाता हूं, चंद मिनट की, आप देखें ताकि बैकग्राउंड लोगों को पता चले इसका। वॉच दिस।
सिब इसराइल ने हमेशा फलस्तीन के मुसलमानों पर मजालिम ढाए हैं और हालिया दिनों में सिहोनी फौज ने मस्जिद अक्सा पर कब्जा किया हुआ है। मुसलमानों को मस्जिद अक्सा में दाखिले पर पाबंदी लगा दी गई है। काबिज इसराइली फौज मस्जिद की सरेआम बेहुरमती करती है जबकि फलस्तीनी मुसलमान बेसरो सामानी के बावजूद जालिम सिहोनी फौज के खिलाफ एहतजाज कर रहे हैं और अपने मुकद्दस तरीन मकाम पर से इसराइली फौज का कब्जा छुड़ाने की कोशिश में हैं। असरे हाजिर में आलम इस्लाम में फलस्तीन के मसले को फौकियत हासिल है। इसराइल एक अम दुश्मन मुल्क है और इसराइल के अवाम एक डिक्टेटर हुकूमत के दबाव में हैं। इसराइली हुकूमत नौजवानों, बूढ़ों, औरतों, हत्ता के बच्चों पर भी रहम नहीं करती। बच्चों को भी खून में नहला दिया जाता है। इंसानी हुकूक की आलमी तंजीमें इसराइल के मजालिम के खिलाफ क्यों आवाज नहीं उठाती? इसराइल की गासिब और जालिम हुकूमत के खिलाफ मगरिब और अमरीका क्यों खामोशी इख्तियार किए हुए है? सच तो यह है कि इसराइल अमरीका का ही पिट्ठू है और इसराइल इसकी शह पर फलस्तीनी मुसलमानों पर मजालिम ढा रहा है। इसराइल को अमरीका की पूरी हिमायत हासिल है। मिस्र की जानिब से गजा की पट्टी की वाहिद बैन अल-अक़वामी गुजरगाह रफा की बंदिश के नतीजे में फलस्तीनी आवाम अपनी जरूरियात जिंदगी की दस्तियाबी और उम्रे की अदायगी से महरूम है। फलस्तीनी आवाम की जरूरियात जिंदगी पूरा करने की खातिर रफा की गुजरगाह को खोल दिया जाना चाहिए। इसराइल की जालिम हुकूमत के साथ हर किस्म की साजबाज और साजिश करना यानी हजारों शुहदा के खून की पामाली और बेहुर्मती है। हम इसकी शदीद मजम्मत करते हैं। कुद्स की आजादी के लिए मुसलमानों के दरमियान इत्तेहाद वक्त की अहम जरूरत है। बैतुल मुकद्दस की आजादी के लिए आलम इस्लाम के हर फर्द को उठ खड़ा होना चाहिए।
वेलकम बैक। आप देख रहे थे एक छोटी सी वीडियो बैतुल कुद्स के बारे में। आबदी साहब, मुझे ये बताइएगा कि आयतुल्ला खुमैनी ने ऐलान किया था फलस्तीनियों की हिमायत के लिए और उन्होंने ये कहा था कि हर जुमातुल विदा को रमजानुल मुबारक में जहां पे जहां जिस दिन भी मनाई जाए उस दिन फलस्तीनियों के लिए खसूस बैतुल कुद्स के लोगों के लिए खसूसी दुआएं होंगी। अब सवाल यह है कि हम अपनी मस्तकी डिफरेंसेस की वजह से हम फलस्तीन को इग्नोर कर देंगे इस वजह से कि क्योंकि इमाम खुमैनी ने कहा था तो हम अगर दुआ करते हैं उस दिन तो कहीं सऊदी अरेबिया ना नाराज हो जाए, कोई और हमसे ना नाराज हो जाए, तो इस तरह तो ये पिसते रहेंगे फलस्तीन, इनका क्या बनेगा?
जी बहुत शुक्रिया मुबशिर भाई। और ये बात हकीकत है कि बैतुल मुकद्दस को, मकबूजा बैतुल मुकद्दस को, मस्जिद अक्सा को एक और आलमगीर हैसियत यह हासिल है कि ये ईसाई, यहूदियों और मुसलमान जो है वो इस जगह को तीनों ही मुकद्दस जानते हैं, लेकिन ये क़िबला अव्वल की हैसियत जो मुसलमानों के लिए मौजूद है, इससे मुसलमानों ने दरहकीकत आंख ये फेरी कि इसमें एक इमरानी मुहायदा किया उस वक्त शाह सऊद ने और लॉरेंस ऑफ अरबिया के वक्त के अंदर मकबूजा बैतुल मुकद्दस की तमाम इंतजामात जो है वो यहूदियों के हवाले किए, जबकि खुद जो है वो खाना काबा यानी कि मौजूदा बैतुल मुकद्दस को अपने कंट्रोल में रखा और फिर वहाँ पर फलस्तीनियों पर एक ऐसे जुल्म का आगाज हुआ जिनको इबादत से रोका गया। इस नज़रिए के तहत आयतुल्लाह खुमैनी ने ये फतवा दिया ताकि मुसलमानों की एक मरबूत आवाज़ जो है वो पूरे अक़वाम आलम में गूंजे और फलस्तीनियों को उनका हक मिल सके, ना सिर्फ के फलस्तीनियों को हक मिल सके बल्कि बैतुल मुकद्दस के अंदर मुसलमान आज़ादाना तौर पे अपनी मजहबी रसूमात की अदायगी भी कर सकें। उसके ऊपर अरब स्टेट्स की तरफ से सर्द महरी का रवैया सामने आया और हाल ही के अंदर आपको याद होगा कि मिस्र के अंदर एक इनकलाब के जरिए मुर्सी जो है वो प्रेसिडेंट आए और जब उन्होंने इसराइल की तवानाई को रोकने की कोशिश की तो उन्हीं के इनकलाब को तख्ता पलट दिया गया जनरल सीसी के तहत और अब हालिया फैसले के तहत वो गद्दारी के मुकदमे में और राज अफशा करने के मुकदमे में उनको उम्र कैद की सजा सुना दी गई। तो जहां से भी फिर मुसलमान मुल्कों के अंदर इस तहरीक का आगाज हुआ, चाहे अनवर सादात हों, जमाल अब्दुल नासिर हों, कर्नल कजाफी हों, आपने देखा कि उनको फिर तह तेक कर दिया गया और अब तो नौबत यहां तक आ गई है और इतना कमजोर हो गया ये मुकदमा कि अरब स्टेट्स की और खास तौर पर सऊदी अरब के सिफारत खानों का इसराइल में खुल जाना और इसराइली सिफारती ताल्लुकात जो है वो अरब स्टेट से बहाल हो जाना वो आपके सामने दर हकीकत इस केस को कमजोर कर रहा है और बैतुल मुकद्दस की अपनी हैसियत जो है वो कभी भी खत्म नहीं की जा सकती। इसकी किसी तरह भी हैसियत जो है वो बैतुल मुकद्दस ही की रहनी चाहिए और इसके अंदर मुसलमान तो छोड़े, मुसलमानों के तो अपने मुसलमान जो है मस्जिदों के ऊपर खुद हमले कर रहे हैं, تو اللہ کے گھر کی اہمیت ختم ہو گئی، ایمان ختم ہو گیا، نظریہ ختم ہو گیا، اور لوگ جو ہے تفریقی اور فقہی مسائل کے اندر الجھ گئے. اور یہ بات آپ کی حقیقت ہے کہ آواز صرف اس لیے نہیں اٹھائی جاتی کہ چونکہ وہ ایک شیعوں کے روحانی پیشوا کی جانب سے اٹھی ہوئی آواز ہے، حالانکہ یہ تو تمام مسلمانوں کے لیے قابل محترم قبلہ،
ایکچولی انسانوں کے لیے، کیونکہ وہاں عیسائیوں کی بڑی آبادی ہے.
جی ہاں بالکل بالکل، سوری بالکل بالکل،
صرف مسلمان یہودی بھی اس کو، دوسرے مذہب کے لوگ بھی پس رہے ہیں.
جی ہاں بالکل بالکل. جی ہاں، اس کی وجہ کہ آپ نے جو انٹرو میں سب سے پہلے کہا کہ انبیاء کی ایک بہت بڑی تعداد جو ہے وہ اس سرزمین پر آئی اور یہاں سے انہوں نے دین خدا کا آغاز کیا، اور اس میں تو کوئی شک نہیں ہے کہ آج تک کوئی نبی جو ہے برازیل کے اندر یا چائنا میں آیا ہی نہیں. جتنے بھی آئے وہ اسی عرب سرزمین پہ بٹوین دا خانہ کعبہ اینڈ مسجد اقصی جو ہے یہ دیکھنے میں آیا. اس کی وجہ یہ کہ تعلیمات کی یہاں ضرورت تھی، اندھیر نگری تھی یہاں پر اور انسانیت کی تذلیل تھی، تو اللہ تعالیٰ نے یہاں ہدایت کے لیے سب سے زیادہ انبیاء بھیجے. یہ اور بات ہے کہ ہم ان تمام تعلیمات کو فراموش کر کے آج بھی اسی پتھر کے دور کے اندر چل رہے ہیں اور ایک دوسرے سے تعصب کی صورتحال کے اندر اپنا خود نقصان کر رہے ہیں.
معذرت کے ساتھ، انسانیت کی تذلیل آج بھی وہاں پہ بے انتہا ہے. سعودی عربیہ کی جیلوں میں تقریباً 9,000 پاکستانی جو ہیں ذلیل اور رسوا ہو رہے ہیں، ان کے کوئی مقدمے نہیں چل رہے اور ان کو جبری قیدیں وہاں پہ ان کو ملی ہوئی ہیں. عمرہ اور انہوں نے حج جو ہے اس بار مثلا اپنے ایک برادر ملک ایران ملک کے لوگوں کو حج کرنے سے اجازت دینے سے انکار کر دیا. پھر انہوں نے بڑی یعنی ایسی بے حرمتیاں کی ہیں کہ ہوٹلز ایسے بنا لیے ہیں جو نعوذ باللہ خانہ کعبہ سے اور مسجد نبی سے روضہ رسول سے بہت اوپر ہیں، اور آپ کی پیٹھ جو ہے وہ خانہ کعبہ اس کے نیچے آتا ہے. تو معذرت کے ساتھ، میں تو اس کو کوئی اسلامی کام نہیں سمجھتا.
مبشر بھائی، آپ کی بات بالکل حقیقت ہے، اور اگر آپ غور سے دیکھیں تو پاکستانیوں نے اور خود پاکستان کی حکومتوں نے جتنا ساتھ دیا سعودی عرب کی حکومت کا وہ کسی سے پوشیدہ نہیں ہے. اس کے باوجود اگر آپ آگے چلتے ہوئے تو پچھلے حج کے اندر جس طرح ہزاروں لوگوں کی لاشوں کی بے حرمتی کی گئی، اور آج تک ان کے جو لواحقین ہیں وہ ان لاشوں کے منتظر ہیں، تو وہ ایک یہ تو لاشوں کے بھی مالک ہوئے ہیں. وہاں پہ انہوں نے لاشیں دینے سے انکار کر دیا تھا. اور پھر آپ خود دیکھیں، ایک کرین ہے جو خانہ کعبہ کے اندر گرتی ہے، تو اللہ کی حاکمیت کی سرزمین جو اللہ کا گھر ہے، تو اللہ خود نشانی دے رہا تھا اس کرین کو، خود خانہ کعبہ کے صحن کے اندر وہ گری اور وہاں پہ لوگوں کا خون ہوا. تو یہ ایک وسیع میسج تھا جس کو نہ حکمراں سمجھے، نہ بادشاہ سمجھے، نہ عوام سمجھی. تو اللہ تعالیٰ نے کچھ ایسی چیزوں کے اوپر ایک یہ ایک سافٹ میسج جو ہے انسانوں کو دیا، اپنی سرزمین کو انسانی خون سے ناپاک کر کے، جہاں پر کہ خود چڑیا کا شکار بھی ممنوع ہے. اور وہاں پہ آپ دیکھیں کہ اکثر اوقات جب آپ ادائیگی کرنے آپ جا رہے ہیں تو مختلف لوگوں کے ساتھ انتہائی توہین آمیز سلوک برتا جا رہا ہے، لوگوں کو زرد و کوب کیا جا رہا ہے. تو پھر اللہ کے گھر کے اندر تو پھر حاکمیت صرف اللہ کی ہوگی، یہاں کسی بادشاہ کی حاکمیت تو ہو ہی نہیں ہو سکتی. حجاز کی سرزمین کو جب سعودی عرب میں داخل کیا گیا 1928 یا 27 کے اندر، تو اس وقت سے اس صورتحال کا سامنا، اور پھر یہ وسیع تر ہوتی چلی گئی. اب پاکستانیوں کی خدمات یہ ہے کہ ہم نے تو تن من دھن ادارے سب کچھ دے دیا، یہاں کھلے عام موومنٹ ہے، سب کچھ ہے، لیکن پاکستان کے ساتھ کیا کیا گیا؟ آپ دیکھیں کہ اب جی سی سی کے اندر مستقل مندوب بھی انڈیا ہے، تمام جتنے اہم ترین پوسٹ ہیں، جتنے بھی اہم ایگزیکٹو پوسٹ ہیں وہ انڈیا کو دی جاتی ہے، جبکہ ہمیں جو ہے وہ مزدور، کسان، یہ اس طرح کے لیبر کے ویزے دیے جاتے ہیں. امیگریشن پہ آپ جائیں تو انڈینز کے ساتھ ان کا رویہ آپ کو بالکل مختلف نظر آئے گا، پاکستانیوں کے ساتھ رویہ مختلف نظر آئے گا. بھائی اگر ہم بھائی ہیں تو 75 ارب ڈالر آپ انڈیا کو دیتے ہیں اور 75 ارب گالیاں آپ ہمیں دے رہے ہوتے ہیں پہ کھڑے ہو کے. تو پاکستانیوں کے ساتھ تو یہ رویہ جو ہے شدید ترین ہے. یہ اور بات ہے کہ ہم سب کچھ دیکھتے ہوئے، سب کچھ جانتے ہوئے اس پہ آواز نہیں اٹھاتے، بلکہ جب 34 رکنی اتحاد بنتا ہے، جو 34 رکنی اتحاد آف کورس کہ وہ ایران اور دیگر سٹیٹس کے خلاف بنا ہے، ہم وہاں پہ جا کے بغیر پارلیمنٹ کی اپروول کے اس کا حصہ بن جاتے ہیں اور ہم کہتے ہیں کہ ایران کا رویہ ہمارے سے تلخ ہو گیا. بھائی جو ایک جنگ مسلط کرنے کی تیاری کی جا رہی ہے، منصوبہ بندی کی جا رہی ہے، ہم اس کے اندر بنفس رفیظ موجود ہیں، تو ہم خود تو کسی کے اوپر جنگ مسلط کرنے کا حصہ بن جائے اور کسی سے کہیں یار آپ کا رویہ ہمارے ساتھ عجیب ہے، تو یہ تو صورتحال کھلی ہے اور سامنے ہے. اور یہ اتنا شدید نقصان ہوگا اس فرقہ وارانہ اتحاد میں جانے کا کہ آنے والا وقت بتائے گا.
بات یہ کہ یہ 34 ممالک کی افواج جو جمع ہوئی ہیں، جس کا آپ بتا رہے ہیں اور جو سب کو پتا ہے، یہ فلسطین کو آزاد کرانے کے لیے نہیں ہوئی، اسرائیل کو ختم کرنے کے لیے نہیں ہوئی، یہ صرف آل سعود کے دفاع کے لیے ہیں.
مبشر بھائی اس وقت میں آپ کو صورتحال بتاؤں کہ فلسطین کے اندر جس طرح تذلیل کی جا رہی ہے مسلمان عورتوں کی، بچوں کو جس طرح مارا جا رہا ہے، صرف کس لیے؟ وہ کیا چاہتے ہیں؟ وہ چاہتے ہیں کہ ایک تو ان کی سرزمین کے اوپر اسلامی نظام قائم رہے، دوسرا جس قبلہ اول کا آپ نے ذکر کیا وہاں پر ان کو مذہبی رسومات کی ادائیگی سے بزور شمشیر اور بزور بندوق روکا جاتا ہے، اس کے اوپر مسلمانوں نے کبھی آواز نہیں اٹھائی، یہاں تک کہ جب داعش اور آئی ایس آئی ایل یہ النصرہ فرنٹ بنایا گیا تو ان کے تو باقاعدہ پوری سپورٹنگ جو ہے وہ اسرائیل سے، یہاں تک کہ ان کے زخمی تک جو ہے وہ اسرائیل جاتے ہیں اور وہاں علاج کراتے ہیں، اور ان کا پورا نشانہ جو ہے نہ صرف بیت المقدس ہے بلکہ آپ غور سے دیکھیں تو شام کے اندر بی بی زینب سلام اللہ علیہ کا روزہ ہے جہاں درجنوں حملے ہوئے، بی بی سکینہ سلام اللہ کے روزے کے اوپر جو ہے درجنوں حملے کر کے اس کو مسمار کیا گیا، حضرت اویس کرنی، جی ہاں بالکل، حضرت اویس کرنی، حضرت خالد بن ولید، حضرت حجر بن عدی، یہ جتنے اصحاب ہیں ان کے مزاروں کو دھماکوں سے تباہ و برباد کر دیا گیا، یہاں تک کہ حضرت حجر بن عدی کی قبر کی بے حرمتی کر کے لاش کو نکالا گیا، اور اتفاق ہے کہ لاش بھی ثابت نکلی جس کو خود یورپین میڈیا نے دکھایا، تو اب اس کے باوجود جس کو اللہ تعالیٰ نے 1400 سال قبر کے اندر اذیت دی تھی مسلمانوں نے، یہ نام نہاد مسلمانوں نے نکال کے اس کی بے حرمتی کی، تو بات یہ ہے کہ اگر یہ تمام صورتحال بشار الاسد یا صدارتی محل پہ ہوتی تو شاید آپ اور میں یہاں پر بیٹھ کے گفتگو نہیں کر رہے ہوتے، لیکن یہ پورے جتھے بنا کے جس کی کمانڈ یہودی کمانڈرز مسلمانوں کے روپ میں کر رہے ہیں اور یہ جہادی اس کے حصہ بنے ہوئے ہیں، ان کا ٹوٹل نشانہ ہی آل رسول کے مزارات ہیں، آل رسول، مولا علی کا مزار ہے، امام حسن عسکری کا مزار ہے، مطلب آل رسول پہ درود بھیجے بغیر جس کی نماز قبول نہ ہو وہ مسلمان کھل کے حملے کریں اور اپنے آپ کو مسلمان کہیں اور پاکستان کے اندر ان کو مسلمان بھائی قرار دیا جائے، تو یہاں پر بھی آپ دیکھیں آل علی کے مزارات میں حملے ہیں، داتا دربار ہو گیا، بری امام ہو گیا، یہ تمام مزارات میں یہ حملے متوقع، تو یہ ایک مائنڈ سیٹ ہے، یہ کمپلیٹ مائنڈ سیٹ چل رہا ہے ان کا، مسلمانوں سے کوئی لینا دینا نہیں ہے، اب سعودیوں کے جو سفارت کی تعلقات اسرائیل سے بحال ہوئے ہیں تو اس کا مطلب ہے کہ انہوں نے فلسطین کے مقدمے کو یکسر ختم کر دیا ہے، انہوں نے بیت المقدس میں اسرائیل کی حاکمیت کو قبول کر لیا ہے،
اس کو دفن کر دیا،
بالکل
ختم ہو گیا۔